साधकहरूका लागि सङ्गीत आराधना हो। साधकहरूले उक्लेका उकाली, उर्लेका उराली, घाम पानी, रात प्रभात, तिता मिठा भोगाईहरूसँगै साधकहरूका जीवनलाई नजिकबाट नियाल्दा भेटिएको जीवनको सङ्गालो कार्यक्रम सङ्गीत साधनामा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने सुलोचना वज्राचार्यसँगै दुर्गा अधिकारीको सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक हप्ता यसै समयमा प्रस्तुत हुँदै आइरहेको सङ्गीत साधना कार्यक्रम यहाँहरूले मिडमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98, 100 र 103 मेगाहर्ज अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपबाट पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। सङ्गीत साधना कार्यक्रममा यहाँहरूले पुराना, कालजयी, सफल र चर्चित सङ्गीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर, सङ्गीत अनि रचनामा रहेका गीत सङ्गीतहरू सुन्दै आइरहनु भएको छ। आजको कार्यक्रममा भने हामी वरिष्ठ गायिका सुनन्दा माथेमालाई प्रस्तुत गर्नेछौँ। गणेश श्रेष्ठको रचना, ज्ञानबहादुरको सङ्गीत अनि सुनन्दा माथेमाको स्वरमा रहेको गीत थियो यो। सुनन्दा माथेमा नेपाली गीत सङ्गीतमा सुने जस्तो लाग्ने तर नौलो लाग्ने नाम, नेपाली गीत सङ्गीतका साधकले भुल्नै नहुने नाम पनि। करिब 30 को दशकमा औपचारिक रूपमा रेडियो नेपालबाट गीत गायनको यात्रा थाल्नुभएकी सुनन्दा माथेमा बाल्यकालदेखि नै सङ्गीतमा समर्पित हुनुभएको थियो। पिता परशुराम भक्त माथेमा अनि माता कृष्णमाया माथेमाकी कान्छी छोरी सुनन्दा माथेमाको पारिवारिक रूपमा पनि सङ्गीतसँग गहिरो सम्बन्ध रहेको थियो। उहाँको यात्रामा पारिवारिक संस्कार, साधना र समर्पणको सुन्दर सङ्गम देख्न सकिन्छ। विभिन्न साङ्गीतिक कार्यक्रम, रेकर्डिङ तथा सांस्कृतिक गतिविधिहरू मार्फत कला सङ्गीतको साधनामा समर्पित हुनुभएकी सुनन्दा माथेमा यति बेला भने के गर्दै हुनुहुन्छ त? मिठो स्वरकी धनी उहाँले जति गीतहरू सङ्गीत बजारमा ल्याउनु पर्ने थियो त्यति किन ल्याउन सक्नु भएन होला त? आजको यो सङ्गीत साधना कार्यक्रममा उहाँका विभिन्न स्वरमा रहेका गीत सङ्गीतहरू सँगसँगै जीवनयात्राका कुरा हामी गर्नेछौँ। त्यो कुराकानीलाई प्रस्तुत गर्नु अगाडि पुनः गणेश श्रेष्ठको रचना, ज्ञानबहादुरको सङ्गीत र सुनन्दा माथेमाको स्वरमा रहेको गीतको त्यो दोस्रो अन्तरा, त्यसपछि हामी कुराकानीलाई जोड्नेछौँ। स्वागत छ यहाँलाई सङ्गीत साधना कार्यक्रममा।
धेरै धेरै धन्यवाद यहाँ सबैलाई।
आरामै हुनुहुन्छ?
हजुर, आरामै छ हजुर।
अनि दिनहरू चाहिँ कसरी बितिरहेका छन् त यतिखेर?
कुनै अब भनौँ न, गीतहरू आधुनिक नेवारी गीतहरू गाउँदै गर्दैछु, रेकर्ड गर्दै गरेछु, त्यही हो। अरू त आफ्नो घरसी कामै हो, अरू त के हुन्छ।
हजुर, अनि सङ्गीतको रियाज अहिले पनि घरमा गर्नुहुन्छ कि गर्नुहुन्न?
हजुर, त्यो त गर्नु परिहाल्यो नि।
गर्नुहुन्छ?
हजुर, नगरे त हुँदै भएन नि। हजुर, अब जस्तै मैले पहिले सङ्गीत सिकेको थिएँ,
हजुर,
वरिष्ठ सङ्गीत प्रवीण नराटका सरज्यूसँग, त्यहीबाट गर्दै सारेगम गर्छु, अरू गीतकारको गीतहरू प्र्याक्टिस गर्दा गर्दा पनि हाम्रो रियाज जस्तै हुन्छ कि
हजुर हजुर
प्र्याक्टिस भइहाल्छ
हजुर 20-30 दशकमा रेडियो नेपालमा यहाँले गीत रेकर्ड गराउनु भएको थियो होला औपचारिक रूपमा चाहिँ
हजुर
त्यसपछि फेरि अब आज यही रेडियो नेपालकै स्टुडियोमा बसेर यहाँसँग कुराकानी गर्ने मौका मिलेको छ
होइन
आज यो रेडियो नेपालमा उतिखेर गीत रेकर्डिङ गर्दाको त्यो सम्झना अनि यतिखेर आएर कुराकानी गर्दै गर्दाको पल होइन कस्तो महसुस भइरहेको
खुसी लागेको छ कि 28-29 साल त्यो रेकर्ड गर्न आउने बेलामा जस्तो वातावरण थियो नि त्योभन्दा राम्रो लाग्यो कि मलाई चाहिँ राम्रो लाग्यो जे होस् एकदम खुसी लागेको छ कि मलाई फेरि आउनु पाएकोमा हाम्रो अहिले यो जुन इन्टरभ्यू भइरहेछ धेरै खुसी छ धेरै खुसी लाग्छ मलाई चाहिँ
यहाँले 2028-29 सालतिर रेडियो नेपालमा गीत रेकर्ड गर्न आउँदाखेरि रेडियो नेपालको माहौल त्यतिखेर चाहिँ कस्तो थियो यहाँ गीत सङ्गीतको माहौल कस्तो थियो यहाँहरू आउँदा कस्तो महसुस गर्नुहुन्थ्यो कस्तो थियो यहाँको वातावरण
त्यो बेलामा त झनै रमाइलो लाग्छ मलाई त्यो बेलामा किनभने हामी सिंहदरबारको गेटभित्र पस्दाखेरि हरेक कलाकारहरू भेट्थ्यो बाटोमा त्यहाँ हामी रेकर्डिङ गर्ने बेला मान्छेहरू आवाजात भइरहेको हुन्छ लाइब्रेरीमा गएर मान्छे आवाजात भइरहेको हुन्छ अमिरा दिदीहरू भयो ज्ञान राणा दिदीहरू भयो तार थापाहरू भयो पाण्डव सुनवारहरू भयो जस्तो नातिकाजी दाईहरू भयो सुविश्वका दाईहरू चाहिँ भेट्थ्यो कि हाम्रो बाटोमा हामी त आइरहन्छौँ होइन त्यो बेलामा भेटिरहन्थ्यो कि हामीले चाहिँ खुसी लाग्थ्यो कि एकदमै आफ्नो वरिष्ठ गायकहरू भयो सङ्गीतकार होइन खुब खुसी लाग्थ्यो
हजुर एकदमै रमाइलो पल थियो
रमाइलो धेरै रमाइलो लाग्छ त्यो बेलामा सबै रमाइलो लाग्थ्यो
सङ्गीतको साधना भइरहन्थ्यो हजुरहरू यहाँ आउँदाखेरि देख्नुहुन्थ्यो
यस्तो कि रेकर्डिङ गर्नुको लागि पालो कुर्नु पर्थ्यो हामी
हजुर
हामी त्यो रेडियो नेपालको चाहिँ बाहिर छक्कुर छ नि हामी त्यहाँ बसिरहन्थ्यौँ जब हाम्रो नाम आउँछ पालो आउँछ त्यो बेलामा हामीभित्र छिरेर हामी रेकर्डिङ गर्थ्यौँ त्यो बेलामा दिनमा दुई तिनवटा चाहिँ हाम्रो रेकर्डिङ भइरहन्थ्यो त्यो बेलामा
रेडियो नेपालमा यहाँले लाइभ पनि गाउनुभयो
पहिले स्टेज प्रोग्रामहरू हुन्थ्यो क्या त्यसमा कम्पिटिसन हुन्थ्यो त्यसमा भाग लिन्थेँ मैले पहिले तार थापाहरू चाहिँ मेरो सँगै जस्तो भयो उहाँ चाहिँ जस्तै उदय दान झा भयो मधु छेत्री भयो मेरो दौतरी भनौँ न उहाँहरू हुनुहुन्थ्यो पहिले चाहिँ ज्ञानबाद दाईसँग उहाँकै सङ्गीतमा मैले चाहिँ यहाँ चाहिँ कम्पिटिसनमा भाग लिएको थिएँ पहिलेचोटि
यहाँ जन्मनु भएको काठमाडौँमै होइन
हजुर
बाल्यकालको शिक्षादेखि स्नातक तहसम्म यहाँले अध्ययन गर्नुभएको रहेछ होइन काठमाडौँमै पढ्नुभयो
हजुर हजुर काठमाडौँमै पढेको
काठमाडौँमा त विभिन्न मठ मन्दिरहरू छन् होइन धार्मिक सांस्कृतिक परम्पराहरू धेरै छ अनि फेरि नेवारी समुदायमा फेरि छुट्टै खालको भजन कीर्तनको आफ्नो माहौल पनि छ होइन त्यही भएर हो कि अथवा पारिवारिक वातावरणले हो कि यहाँ सङ्गीततिर आकर्षित चाहिँ कसरी हुनुभयो
खास चाहिँ मेरो बुवा मन्त्री पनि हुनुभएको थियो उहाँ चाहिँ 18 सालमा उहाँ चाहिँ सङ्गीत प्रवेशिका भन्ने चाहिँ उहाँले लेख्नु भएको थियो किताब एउटा सङ्गीतको सारगम पनि तान्त्रामा गाउनुहुन्थ्यो अनि उहाँले चाहिँ त्यो किताब पनि लेख्नु भएको थियो त्यही अनुसारले गर्दाखेरि मलाई गीतमा चाहिँ साह्रै इन्ट्रेस्ट लाग्यो कि
रुचि
लाग्यो कि
हजुर बुवा पनि सङ्गीतमा रुचि राख्ने बुवा पनि
हजुर अनि हजुरबुवा नानबद काजी चाहिँ भजनहरू लेख्नुहुन्थ्यो भजन लगेर भजन पहिले भजनहरू गर्थ्यो ठाउँ ठाउँमा त्यहाँ आफ्नो भजन दिएर गाउन लाउनुहुन्थ्यो कि त्यो माहौलबाट गर्दाखेरि अनि मलाई चाहिँ इन्ट्रेस्ट भयो मतलब रुचि भयो त्यहाँबाट फेरि म चाहिँ कान्ति स्कुलमा पढ्थेँ त्यहाँ चाहिँ नराज ढकाल सर चाहिँ आउनुहुन्थ्यो म्युजिक टिचर भनेर
भनेपछि विद्यालयमा पनि त्यतिखेरको समयमा पनि सङ्गीतको शिक्षा सुरु भइसकेको
हजुर 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 उहाँसँग हामीले प्रशिक्षण लिएको हो उहाँसँग 8 क्लासदेखि सिक्दा मैले चाहिँ एसएलसी पनि सङ्गीतमै पारङ्गत गरेँ होइन त्यो गरेँ अनि त्यहाँबाट पिके क्याम्पस पढेँ पिके क्याम्पस पढ्दाखेरि अनि त्यहाँ पहिले चाहिँ झोसेमा सङ्गीत सिक्थेँ त्यहाँ भोकल सिक्थेँ सरसँग त्यहाँ चाहिँ हाम्रो जुन दिनमा हाम्रो सर आउनुहुन्थ्यो त्यो बेलामा हामी चाहिँ पालै पालो हाम्रो गायिका गीतहरू सबै गाउँथ्यौँ कि त्यहाँ चाहिँ त्यो बेलामा जस्तै अब रमेश ताम्राकार हुनुहुन्थ्यो मधु छेत्री भयो उदयनारायण झा भयो भन्दाखेरि अरूहरू सबै गीत गाउँथ्यो कि त्यहाँ चाहिँ तबला पनि सिकाइन्थ्यो भोकल पनि सिकाइन्थ्यो सितार पनि सिकाइन्थ्यो सबै गर्थ्यो कि त्यहाँ चाहिँ
सङ्गीतको विद्यालय नै थियो
विद्यालय हजुर सोचेमा त्यो चाहिँ धेरै पहिलो कुरा भयो चाहिँ त्यो चाहिँ गर्ने गरेका थिएँ
पहिला त स्कुलहरूमा पनि शुक्रबारी कार्यक्रम हुने त्यसमा चाहिँ आफ्नो प्रतिभाहरू प्रस्तुत गर्ने त्यस्तो चलनहरू पनि थियो नि त्यस्तोमा पनि यहाँ भाग लिनुहुन्थ्यो
होला लिन्थेँ त्यो पनि लिन्थेँ पहिले बाल मन्दिर त्यहाँ पनि कुनै प्रोग्राम आउँथ्यो त्यो आउने बेलामा हामी चाहिँ गीत गाउने मान्छे गएर त्यो प्रोग्राम हामी गर्न जान्थ्यौँ अनि अरू कुरा चाहिँ कस्तो भने ज्ञानबहादुर सरले मलाई चाहिँ उहाँको मनपर्ने चेला भनौँ न होइन ठाउँ ठाउँमा सिकाउनुहुन्थ्यो सङ्गीत सिकाउनुहुन्थ्यो त्यहाँ चाहिँ मलाई लग्नुहुन्थ्यो मलाई लग्नुहुन्थ्यो अनि मलाई गाउनलाई चाहिँ प्रशान्त गर्नुहुन्थ्यो, उहाँको सङ्गीत मैले गाउने गरेको थिएँ कि त्यहाँ चाहिँ चौचौमा। त्यसपछिको चाहिँ बाहिरको प्रोग्राम चाहिँ कस्तो छ भने, जस्तै भनौँ न ज्ञानबहादुर दाईबाट फेरि केशर दाई भन्छु, उहाँ पनि सङ्गीतकै गुरु हो, उहाँबाट पनि मैले स्टेज प्रोग्राम धेरै गरेको थिएँ है। उहाँ अहिले त सबै बित्नु हो, दुःख लाग्छ कि सुन्दाखेरि, आँखाबाट अलिक आँसु पनि आउँछ कि आफूलाई, मतलब धेरै माया गर्छ, मलाई धेरै माया गर्थ्यो गुरुहरूले, धेरै माया गर्थ्यो।
आज हामीले उहाँहरूलाई पनि नमन गरिरहेका छौँ, सम्झिरहेका छौँ, जसले यहाँलाई सङ्गीतको शिक्षा दिनुभयो होइन। ज्ञानबहादुरले त रेडियो नेपालमा पनि लामो समय काम गर्नुभएको हो होइन, रेडियो नेपालमा उहाँका गीतहरू पनि रहेका छन्, हामी अहिले पनि उहाँलाई सम्झिरहेका छौँ। उहाँकै कुरा गरौँ, जस्तो उहाँको सङ्गीतमा बोलु म केही भन्छु यहाँले गीत गाउनुभयो लगायतका गीतहरू छन् भनौँ न, यहाँको यो सायद यो छिन्नरलताले लेख्नु भएको यो गीत चाहिँ पहिलो गीत हो कि औपचारिक
पहिलो नै हो गीत, यहाँ भोइस पास गरेर अनि रेकर्डिङ पहिले गरेको हो मैले चाहिँ,
यो पहिलो गीत
हजुर।
ज्ञानबहादुरको सङ्गीतमा छिन्नलताको शब्द रहेको छ अनि सुनन्दा माथेमाले गाउनु भएको। खासमा यो गीत गाउँदा यहाँ कति वर्ष जति के हुनुहुन्थ्यो?
त्यो बेलामा म 16-17 वर्ष मात्रै थिएँ होला,
सानै हुनुहुन्थ्यो
हजुर। त्यो बेलामा चाहिँ म एसएससी पास भएकै थिइनँ।
9-10 वर्षमा गाएको त्यो स्वर हामी हाम्रा श्रोतालाई सुनाउँछौँ, तर अब अहिले यहाँ 70 आराहारीमा हुनुहुन्छ होइन।
बोलो म केही भन्छु फुट्दैन वाक्य मेरो, लेखो म केही भन्छु चल्दैन हात मेरो, चल्दै न हात मेरो,
बोलु म केही भन्छु फुट्दै न पाके मेरो, लेखो म केही भन्छु चल्दै न हात मेरो, हात मेरो बोलु म केही भन्छु
यो उमेरमा पनि यहाँको स्वरको माधुर्यता
हजुर
निकै नै मिठो छ होइन।
धन्यवाद हजुरलाई,
यति मिठो स्वर कि धनी, जुन बेला ज्ञानबहादुरहरूसँग यहाँले जुन हिँड्नुभयो गाउनुभयो त्यतिखेरको त्यो रमाइलो पल पार गर्नुभयो, जुन बेला 20 र 30 दशकमा जति सक्रिय हुनुहुन्थ्यो उहाँहरूसँगै होइन, त्यसपछि फेरि सङ्गीतमा अलिकति यहाँ सुस्ताउनु भयो जस्तो छ।
त्यो त सही कुरा हो, किनभने अब बिहा भयो भनौँ, पारिवारिकको समस्याले गर्दाखेरि म गाउनुमा आउन सकिनँ। त्यहाँबाट मैले चाहिँ कृष्ण संस्थानमा काम गरेँ, त्यहाँ चाहिँ रुद्रराज पाण्डे सर हुनुहुन्थ्यो, उहाँले चाहिँ टेलिफिल्म भर्खर भर्खर आएको थियो त्यो बेलामा, 42-44 सालतिर होला, आ बेलामा चाहिँ उहाँले चाहिँ टेलिफिल्म बनाउनु भएको थियो कि, त्यो एक्टिङ गरेको थियो त्यहाँ चाहिँ। कलाकारले चाहिँ कुनै जुनै पनि फिल्ममा चाहिँ हामीले चाहिँ गर्न सक्दो रहेछ कि, मेरो त्यहाँ त फिलिङ आयो मलाई चाहिँ, भन्दाखेरि उहाँले भन्नुभयो, मैले गरेँ 3-4 टेलिफिल्म पनि मैले गरेछु उहाँसँग,
टेलिफिल्ममा पनि खेल्नु भएको छ
हजुर हजुर। त्यही अनि लक्ष्मी पूजा भयो, अनि गुलाब एकैपल्ट फुल्छ, अनि अमरपुत्र चारवटामा चाहिँ मैले गरेको छु।
अनि त्यतातिर खेल्नुभयो तर गीतमा चाहिँ कमी भयो, अब भनौँ न कामको सिलसिलाले हो कि पारिवारिक वातावरण माहौल मिलेन कि
होइन, इच्छा त जस्तै मेरो रगतमै बगाएछ भनौँ न होइन, त्यो थियो तर मैले गर्न सकिनँ क्या, त्यही पारिवारिक वातावरणले गर्दा गर्न सकिनँ। अब जुन मेरो जुन अब पहिलेको जुन आफ्नो रुचि थियो,
रहर थियो
रुचि थियो होइन, बुवाबाट आएको भयो होइन, जस्तै म पनि गाउँछु, मेरो दिजु पनि गाउनुहुन्छ, एउटा दिजु पद्मावती सिंह
हजुर
उहाँ नि गाउनुहुन्छ है, फेरि गर्नु पऱ्यो, अब केही न केही त गर्नु पऱ्यो, आफूसँग भएको सानो सिप भए पनि त छोड्नु त भएन भनेर आफ्नो इच्छाले गाउनु पऱ्यो भनेर फेरि सुरु गरेको मैले चाहिँ
अहिले आएर
हजुर।
लगभग यहाँ भनौँ न 70 वर्षको हाराहारीमा भनौँ
त्यस्तै हजुर
यो उमेरमा आएर फेरि गाउन मन लाग्यो। 40 दशकसम्म गाउनु भयो होला, त्यसपछि पुरै टोटल्ली नै छोड्नु भयो गाउन?
होइन होइन, जस्तै अब काम त गर्दै गऱ्यो, अब जस्तै आफ्नो श्रीमानलाई सपोर्ट पनि गर्नु पर्यो, घरासी काम पनि गर्नु पर्यो, बच्चालाई सबै हुर्काउनु पर्यो, यति सबै गर्नु पर्यो नि। त्यो अनुसारले गर्दाखेरि बिच बिचमा चाहिँ एउटा मैले गीत पनि गाएको थिएँ, 10 अगाडि मैले रेकर्डिङ गरेको त्यो चाहिँ होइन, अनि अस्ति भर्खर चाहिँ मैले चाहिँ भिडियो बनाएँ
हजुर,
त्यो मेरो बिहान खुल्यो भन्ने गीत चाहिँ मैले रेकर्डिङ गरेँ, त्यो चाहिँ 10 अगाडि गरेको चाहिँ गीत हो,
राजु लामाको सङ्गीतमा यहाँले गाउनुभएको।
हजुर हजुर हजुर
सुर हुँदाहुँदै पनि एउटा पारिवारिक वातावरण त भइहाल्यो, विभिन्न समस्याले गर्दाखेरि घरबाट निस्किहाल्न नसक्ने अवस्थाहरू, आफ्ना कुराहरू त भइहाल्यो, तर सामाजिक वातावरण पनि उति सहज थिएन होला त्यतिखेर गायक गायिका।
गाह्रो छ जस्तै अब भनौँ न हरेक कुरा भनौँ न, अब गाउने कुरा भयो, एक्टिङमा भयो होइन, अब गाउने कुरामा पनि अब टाइम दिनु पर्यो, रियाज गर्नु पर्यो, भनौँ आज यो दिनमा आउनु भन्छ त्यो दिनमा जानु पर्यो, फेरि आउनु पर्यो, फेरि आफ्नो घरको गाह्रो भयो कि मलाई, त्यही अनुसार मैले त्यो गर्नु पाएन गीत चाहिँ। जुन बेला मैले कृष्ण संस्थासँग काम गर्थेँ त्यो बेलामा गएर मैले एक्टिङ गर्थेँ, टेलिफिल्मको लागि चाहिँ एक्टिङ गर्थेँ, पछि गएर मेरो श्रीमान दीपक महान्तले सपोर्ट गर्नुभयो धेरै, त्यसपछि अनि उहाँले नै मलाई लगिदिनुहुन्छ ठाउँ ठाउँमा एक्टिङ गर्ने ठाउँमा टेलिफिल्मको लागि, त्यसलाई म धेरै सहिलो भयो कि, त्यसपछि मैले एक्टिङ पनि गरेँ।
यहाँको खास रुचि एकदमै मनदेखिको रुचि चाहिँ यो एक्टिङमा हो कि गाउनमा?
गायनमा हो,
गायनमै हो
हजुर।
जस्तो गीत गाउँदाखेरि चाहिँ जस्तो अब यहाँले गाएका गीतहरू हेर्दा छिन्नलताले लेख्नु भएको, गौरी नेवा, गणेश श्रेष्ठ उहाँहरू भनेको एकदमै राम्रो गीतकार होइन, धेरै नै पहिलाका पुराना गीतकारहरूमा एकदमै राम्रो गीतकार हुनुहुन्छ
होइन,
त्यो गीत चाहिँ यहाँले छानेर म यस्तो गीत मात्रै गाउँछु भनेर छनौट पनि गर्नुहुन्थ्यो कि, जुन आयो त्यो ल ठिक छ भनेर गाउँ?
होइन होइन, जस्तै ज्ञानबहादुर दाईको म घरमा जान्थेँ
हजुर,
त्यो बेलामा बिहानै आउनु है मैया भन्नुहुन्थ्यो हुन्छ, बिहान जान्थेँ अनि किताब दिनुहुन्थ्यो, छन्दाको किताब दिनुहुन्थ्यो अथवा यो गीत छान भनेर दिनुहुन्थ्यो उहाँले, अनि मैले छान्दाखेरि म गीत गाउँछु ज्ञान दाई भन्थेँ, म ज्ञान दाई गान्थेँ भन्थेँ म, अनि उहाँले चाहिँ त्यो छानेर यो मनपर्छ भने मैया तिमीलाई यो मनपर्छ भने अनि उहाँले चाहिँ सङ्गीत राख्नुहुन्थ्यो, अनि बिहानै बिहान दिन कहाँ दिन हामी जान्थ्यौँ त्यहाँ, पहिले मेरो घर त अम्बाल थियो, जन्मेको ठाउँ अम्बाल, उहाँको घर क्षेत्रपाटी, त्यहाँबाट म हिँड्दै त्यहाँ गएर बिहान प्र्याक्टिस गरेर फेरि घर फर्किन्थेँ।
गौरी नेवाले लेख्नु भएको गीत पनि यहाँसँग छ भने सुनौँ न।
यो मनको फुल फुलेन प्रीतिको जीत भएन, लाख प्रयास गरे तर जीवनको गीत बनेन, जीवनको गीत बनेन,
यो मनको फुल फुलेन प्रीतिको जीत भए,
रमाइराख्नु भएको छ, बिचको समयमा केही ग्याप भए पनि सङ्गीतलाई बिर्सिनु भएको छैन
होइन।
अब यी गीतहरू सँगसँगै यहाँले अब राष्ट्रभाषाका गीतहरू पनि विशेष गरेर गाउनु भएको छ, त्यसमा नेपाल भाषाका।
नेपाल भाषा गीत त गाएको छु मैले त्यही भनौँ न मदनाथ कर्मीज्यूको गीत चाहिँ अस्ति भर्खर रेकर्डिङ भयो उहाँको नेपाल भाषा गीत पनि छ एउटा चाहिँ
त्योभन्दा पहिला चाहिँ राष्ट्रभाषाका गीतहरू चाहिँ
यस्तो अब त्यो बेलामा भनौँ न एउटा टिनेजको टाइम थियो होइन त्यही गुरुजीले हुनुहुन्छ त्यहीँ डोलाएर जाने हो म त होइन त्यो बेलामा धेरै स्टेज प्रोग्राम पनि गऱ्यो फोटो पनि खिचाएछु है अनि राष्ट्रिय भाषा गीत पनि गाइछु यो जस्तै स्कुलको प्रोग्राममा गरेको छु होइन भन्दाखेरि डाइरेक्ट हामीले गएको भयो स्टेज प्रोग्राममा
गायो छोड्यो
हजुर त्यस्तो भयो कि त्यहाँ म याद चाहिँ छैन
स्टेजमा गाउन जाँदा चाहिँ कस्तो हुन्थ्यो त्यतिखेरको माहौल वातावरण मान्छेहरूको सपोर्ट अनि आफूलाई लाग्ने रमाइलोपन कस्तो हुन्थ्यो त्यतिखेरको सम्झिन्छ
त्यति बेला रमाइलो त रमाइलो नै हुन्थ्यो होइन जस्तै अब भगवान्को देन भन्नु कि आफ्नो बुवाहरूको रगतबाटै आएको हो त्यो भनौँ कि तर मान्छेले रुचाउनु हुन्थ्यो कि मलाई त्यो बेलामा जुनै पनि गीतमा चाहिँ मान्छेले धेरै माया गर्नुहुन्थ्यो कि मलाई चाहिँ सानोदेखि नै मैले शास्त्रीय सङ्गीत सिकेको कारणले गर्दाखेरि गइरहेर मैले गाउन सकेको भएर हो कि के हो त्यो त मलाई थाहा छैन होइन अब भगवान् जाने उहाँले स्वतःले जानुहुन् होइन तर माया त माया गर्नुहुन्थ्यो मलाई सबैले पन्ध्र गर्ने पर्दाखेरि चाहिँ मेरो बिहा भइसकेको थियो बिहानको क्लास जान्थेँ म 6 बजीको त्यहाँ पुग्नु पर्थ्यो बिहान जान्थेँ घरमा बच्चाहरू छन् होइन छोरी छोडेर जान्थ्यौँ खेलेर बसिया हुन्थ्यो 11 बजी फर्किन्थ्यो मलाई त्यो बेलामा अब जस्तै सङ्गीत क्लास गएपछि हामीलाई कस्तो हुन्छ भने त्यो बेलामा चाहिँ अब सर नागरिक बेलामा रमाइलो गर्ने कि है गीत गाउने मान्छेहरू हुन्छ अब गायक गायिकाहरू कहिले उसले गाउने कहिले उसले गाउने रमाइलो मतलब टाइम को थाहै नपाउने कि त्यस्तो हुन्थ्यो त्यो बेलामा भन्दाखेरि यो टाइम लगाएर त भएन घर पनि हेर्नु पऱ्यो भनेर चाहिँ अनि म चाहिँ आफ्नो जुन पढ्नुपर्ने हो त्यही क्लासमा जुन फर्किन्थेँ कि म चाहिँ त्यो बेलामा मनमा चाहिँ थियो डाडु पनि चलाए पनि गीत गाइराख्ने हो लता मङ्गेश गीतहरू गाउँथेँ यस्तो हाम्रो नेपालीहरूको गीतहरू गाउँथेँ तर नेपालीभन्दा पनि मलाई लता मङ्गेशकर एकदम मनपर्थ्यो क्या मलाई
लता मङ्गेशकरको गीतलाई चाहिँ यहाँले रियाजको रूपमा गाइरहनु
हजुर हजुर गाइरहन्थेँ म
हजुर राजु लामाको सङ्गीतमा पनि एउटा गीत यहाँले गर्नुभयो होइन उतिखेर भनौँ न ज्ञानबहादुरको बेलाको समय होइन त्यो 20-30 को दशक अनि राजु लामाको समय भनेको अहिलेको समय भयो होइन यो त्यतिखेर गीत गाउँदा र अहिले गीत गाउँदामा फरक चाहिँ के हुने रहेछ जस्तो त्यतिखेर कसरी गाउनुहुन्थ्यो कस्तो तौर तरिकाहरू हुन्थ्यो अनि अहिले कस्तो हुँदो रहेछ के फरक देख्नुभयो यहाँले
तर अहिले चाहिँ धेरै सजिलो जस्तै भनौँ न हाम्रो अब इन्स्ट्रुमेन्ट बजाउने मान्छेहरू पनि भित्रै हुन्थ्यो सबै तबलाहरू जे जे राख्नुपर्छ गीतमा सबै भित्रै हुन्थ्यो होइन हामीले चाहिँ माथिदेखि तलसम्म पुरा गाउनु पर्थ्यो अब हामीले के अरे पुरा गाएर अब तबला अथवा बाजे वाद्यवादन कसैले बिगार्यो भने फेरि सुरुद्वारा रिपिट गर्नु पर्थ्यो त्यो बेलामा तर आजकल चाहिँ त्यस्तो होइन रहेछ कि आजकल चाहिँ गायो 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 बिचमा ठ्याक्क ग्याप गऱ्यो फेरि अर्को फेरि ल अब यो अर्को गाउनु भयो नि फेरि अर्को गायो त्यसको मिक्सिङ गरी मिलाउँदो रहेछ कि त्यो चाहिँ तर पहिलेभन्दा त अहिले धेरै सजिलो लाग्यो मलाई चाहिँ यो चाहिँ
अहिले सजिलो होइन कम्प्युटरले प्रविधिले सजिलो बनाइदिएको छ जहाँ गाएर रोक्यो रोक्यो त्यसपछि फेरि त्यहीँबाट जोड्न मिल्यो
मिल्यो हजुर
पहिला चाहिँ फेरि सुरुदेखि नै अन्त्यसम्म फेरि गाउनु
पर्यो
अहिलेको समय सजिलो लाग्यो
धेरै सही छ
कहिलेकाहीँ लाग्दैन त्यतिखेर चाहिँ अहिलेको जस्तो समय भइदिएको भए यो बिचको समय पनि मेरो ग्याप रहने थिएन अझै धेरै गाउँथेँ होला जस्तो लाग्दैन
त्यो त लाग्छ नि लागेर के गर्ने भन्छ नि चिडिया चुक गए खेत भनेर टाइम त गइसक्यो मेरो त गर्न सक्दैन तर अहिले मैले सुरु गरे पनि मलाई खुसी नै लाग्छ किनभने टाइम अझै छ जस्तो मलाई फिल्म त्यस्तो हुन्छ कि हजुर टाइम चाहिँ अझै छ म अझै गर्छु
त्यो ऊर्जा हुनु नै ठुलो कुरा हो
हजुर
म सक्छु मेरो समय छ म अझै पनि केही गर्न सक्छु भन्नु नै ठुलो कुरा
हजुर हजुर हजुर
हजुर अब रेडियो नेपालतिरकै कलाकारहरूका कुरा गर्दा पनि अब बाहिरतिरका कलाकारहरूको कुरा गर्दा नातिकाजी शिव शङ्करहरूदेखि लिएर तारा दिदीहरूका कुराहरू गर्दाखेरि प्राय त्यो गीत सङ्गीतका गायक कलाकारहरू चाहिँ दरबारसँग अलिकति बढी नजिक हुने त्यस्तो खालको माहौल त्यो समय यहाँले चाहिँ त्यो माहौल पाउनुभयो कि पाउनु भएन
एउटा कुरा एउटा भनौँ न जस्तै मैले कुनै घमण्डले भनेको होइन जस्तै सरदार हरिभद्र सरदार मेरो हजुरबुवा जिजुबुवा हुनुहुन्थ्यो काजी नानबहादुर काजी मेरो हजुरबुवा हुनुहुन्छ होइन भन्दाखेरि त्यो बेलामा हामी चाहिँ त्यहाँ जान चाहिँ पाइएन कि किनभने जस्तै कि पहिले राणा कालको शासनमा चाहिँ मेरो बुवा भयो मेरो हजुरबुवाहरू भयो सबै राणा कालमा चाहिँ उहाँको अलिकति ठुलै पोस्टको मान्छेहरू थियो कि
ए हजुर
मलाई ग्यामा दाइ पोस्ट पनि गर्नु भएन मेरो बुवा कस्तो मेरो घरैना कस्तो भनेर उहाँले चिन्नुहुन्थ्यो कि भन्दाखेरि कुनै पनि मेरो जस नरा ढका सर हुन्थ्यो उहाँ त सङ्गीतकै अब भनौँ
न
प्रवीण भन्नुभयो किताब लेख्नु भएको छ मेरो बुवाले यतिको इज्जत घरानीको मान्छे छोरी भनेर उहाँले चिन्नुहुन्थ्यो कि भन्दाखेरि त्यो बेलामा मलाई कसैले पनि त्यस्तो जाउँ भनेर कसैले भन्नै भनेन कि
कलाकारहरू जो जानुहुन्थ्यो
हजुर हजुर म जानु पाइएन
यहाँले विशेष गरेर त्यतिखेर चाहिँ अब नवराज ढकाल गुरु नि भइहाल्नुभयो ज्ञानबहादुर श्रेष्ठ जो उहाँसँग चाहिँ धेरै नै सहकार्य गर्नुभएको रहेछ है
हजुर हजुर हो
सङ्गीतमा जुन सुनन्दा माथेमा यहाँ हुनुभयो त्यसमा ज्ञानबहादुरले धेरै नै सपोर्ट
हजुर धेरै किनभने उहाँले नै ल्याएर म रेकर्डिङ फर्स्ट इज पास गराउनु भएको हो
होइन
उहाँले नै मलाई मतलब सिकाउनु भएको सबै कुरा गीतहरू भयो यताउता सबै सिकाउनु भएको हो यो रेड नेपालको सङ्गीतकार जस्तै नाथगादी दाई हुनुभयो शिवशङ्कर दाई हुनुभयो उहाँहरूसँग त मैले सिक्नु पाएन किनभने जस्तै भनौँ न डराउँथेँ कि म ग्यानबहादुर दाईसँग डराउँथेँ पनि डराउँथेँ उहाँले माया पनि गर्नुभएको थियो हरेक कुरा सपोर्ट के मलाई चाहिँ जस्तै हामी क्यान्टिनमा चिया खान जान्थेँ उहाँले लग्नुहुन्थ्यो पैसा तिर्नु पर्दैन दिनु म यहाँ म गर्छु म त आफ्नो छोरी जस्तै गर्नुहुन्थ्यो कि मलाई उहाँको घरमा पनि मलाई आफ्नो छोरी जस्तै गरेर गर्नुहुन्थ्यो अब उहाँको छोरी हुनुहुन्थ्यो राई छोरी श्रेष्ठ होइन उहाँको छोरीसँग पहिले पहिले हामी यस्तो कुनै पनि पूजामा यस्तो भन्दाखेरि आफ्नो घर जस्तै उहाँसँग बसेर खुवाउने मलाई खाना आज यहीँ खाउँ यहाँ यहीँ खाना चाहिँ भने सँगै बसेर खाएर हामी निस्किन्थ्यो उहाँ त्यहाँ रिटर्न आउँथ्यो बस घर पुग फर्किन्थ्यो बिहान रियादमा गए बेलामा त्यसो गर्थ्यो कि कहिलेकाहीँ पूजा बेलामा यहीँ सुत म यहाँ तिमी यस्तो भन राजेश्वर दिदी म सँगै सुत्थेँ यस्तो थियो कि हाम्रो वातावरण चाहिँ भन्दाखेरि उहाँले धेरै सपोर्ट गर्नुभयो भयो क्या मलाई अनि अनि उहाँको नाम आउँदाखेरि अलिकति आसो अलिकति तिलपिल हुन्छ कि मलाई सबै सरले मलाई माया गर्नुहुन्थ्यो कि नरा ढल सरले भयो ज्ञानमा दाई भयो केशव दाई भयो जस्तै अनि मनराज नकर्मी राजु सिंह भयो राज सिंहमा गीत गाएको
छु गीत गाएको छु
सबैले म बाबु नै भन्छु भाइ नै भन्छु के अब अहिले फेरि अब मनराज नकर्मीको त म रेकर्डिङ भइसक्यो अब फेरि अहिले वरिष्ठ सङ्गीतकार अनिल तुलाधारकोमा पनि गर्दैछु अहिले चाहिँ फेरि
अनिल तुलाधारको सङ्गीतमा
हजुर गर्दैछु प्र्याक्टिस गर्दैछु त्यो चाहिँ
अहिले चाहिँ प्र्याक्टिसमा छ त्यो पनि रेकर्ड गर्ने
बाँकी छ
राजु सिंहसँग चाहिँ एउटा गीत
हजुर पद्मावती सिंह मेरो दिजु भयो पद्मावती दिजुको गीतमा चाहिँ मैले राजु सिंहको सङ्गीत मैले गाएको साउने छरी साउने छरी छचलको बोकी आयो साछर मनको फेरि बत्न थाले साछर मनको फेरि बत्न थाले फेरि बत्न थाले फेरि बत्न थाले साउने छरी छचलको बोकी आयो साउने छरी छलको बोकिया
सङ्गीत साधना कार्यक्रम सुन्दै हुनुहुन्छ र सङ्गीत साधना कार्यक्रममा वरिष्ठ गायिका सुनन्दा माथेमा हुनुहुन्छ एकदमै पुरानो समयको गायिका हुनुहुन्छ आज हामीले उहाँसँग पुराना र नयाँ जीवनका कुराहरू उहाँका सङ्गीत साधनासँगै जीवनका यात्राहरूलाई खुतल्ने कोसिस गरिरहेका छौँ जस्तो अब पारिवारिक वातावरणको पनि अलिकति थोरै कुरा गर्छु होइन गीत सङ्गीतका कुराहरू सँगसँगै अहिले चाहिँ यहाँहरूको परिवारमा को को हुनुहुन्छ त
घरमा त हामी दुईजना मात्रै हो
होइन
अब छोरीको बिहा भइ नै सक्यो अब छोरा चाहिँ बाहिर छन्
होइन
छोरा नाति नातिनीहरू सबै बाहिर छन् अहिले हामी दुईजना मात्रै भएर यो फ्री टाइम भएको कारणले गर्दाखेरि मैले यो सङ्गीतमा फेरि लाग्न सकेँ हो कि नत्र त म लाग्नै सक्दिन थिएँ
नाति नातिना हेर्नु पर्थ्यो
हजुर हजुर हरेक कुरा श्रीमानको व्यापार थियो अब सपोर्ट पनि आफूले गर्नु पऱ्यो सबै कुरा गर्नु पऱ्यो त्यही कारण त्यो बेलामा गर्नु सकिनँ मेरो बुवाको नाम परशुराम भक्त माथेमा भयो, मेरो मुवाको नाम कृष्णमाया माथेमा भयो। उहाँको पनि ठुलो इच्छा थियो म चाहिँ यो सिंह सङ्गीतमा लाग्नु भनेर। उहाँले नै मलाई चाहिँ कृष्णमाया माथेमा मेरो मुवाले नै मलाई ज्ञानमा सोच्नु भेटाउनु भएको कि खास चाहिँ यो मेरो छोरी छ यसरी यसो सपोर्ट गर्नु भनेर उहाँले नै भन्नुभयो वास्तवमा। अनि ज्ञानमा दाइले चाहिँ मेरो मुवालाई चाहिँ फुफू भन्नुहुन्थ्यो कि त्यहाँदेखि चाहिँ अनि फुफू भनेर नि मलाई चाहिँ धेरै सपोर्ट गर्नुहुन्थ्यो कि मैले ज्ञानमा दाइले
त्यो गीत गाउनमा उत्प्रेरित गर्नुहुन्थ्यो।
हजुर हजुर
होइन मैले यो पारिवारिक कुरा चाहिँ किन सोधिरहेको छु भने जस्तो यहाँको यस्तो यो मिठो प्रतिभा छ होइन, मिठो स्वर छ, गला छ होइन, त्यो गला त्यो कला यहाँका सन्तानहरूमा चाहिँ त्यसको प्रभाव चाहिँ पर्यो कि परेन होला भन्नका लागि
अवश्य परेको छ। हजुर जस्तै मेरो छोरी डिसुमानन्दर ऊ पनि सङ्गीतमा पनि लागेको हो, गाएको पनि छ, रेकर्ड पनि गरेको छ, ठाउँ ठाउँमा स्टेज प्रोग्राम पनि गरे उसले होइन।
हजुर छोरीमा पर्यो
छोरीमा हजुर
हजुर हजुर त्यो पारिवारिक विरासतलाई उहाँले थाम्नुभयो।
हजुर हजुर
गीत गाउने कुरा चाहिँ थाम्नुभयो।
हजुर
जस्तो अब यो सँगसँगै अब जस्तो कलाकारहरू त एकदमै कोमल मनका पनि हुनुहुन्छ अरे भनेर भनिन्छ होइन, भावनामा पनि डुब्नुहुन्छ अरे, कोमल मनहरू हुन्छन् रे भनिन्छ। जस्तो यो सङ्गीतमै गाउने सिलसिलामा कुनै त्यस्ता सुख दुःखका अविस्मरणीय पलहरू चाहिँ जीवनमा आए कि आएनन्, त्यो जुन पल चाहिँ अहिले पनि यहाँ सम्झिनुहुन्छ त्यस्ता कुनै पलहरू छन्?
त्यो त धेरै छ,
धेरै छ,
धेरै छ। किनभने अब यो अब भनौँ न अब जुन आफ्नो पीडा छन् होइन, जुन आफूले भोगेको छ धेरै छ त्यो कुरा बनायो भने मेरो एउटा स्टोरी नै भन्छ, उपन्यासै भन्छ, त्यस्तो छ। मनमा भए पनि मुखले बोल्न सक्दिनँ कि त्यो कुरा भनेको,
भन्न नसक्ने पलहरू धेरै नै छन्, त्यस्ता भावनात्मक पलहरू धेरै छन्।
त्यही गान गर्दाखेरि नि म यो सङ्गीतमा आउन सकेर पनि त्यही हो, किनभने मलाई सपोर्टै भएन क्या त्यो बेलामा, धेरै गाह्रो छ भनौँ। अब आफ्नो जन्मको घर आमबासमा भेट्न पाउँछ, त्यो बेलामा त्यस्तो थिएन क्या। त्यही अब माइती जानलाई पनि भनौँ न त्यो बेलामा हामीले सोध्नु पर्थ्यो जाउँ है भन्नु सोध्नु पर्थ्यो, त्यस्तो कन्डिसन थियो।
माइत जानलाई सोध्नु पर्ने परिस्थितिमा गीत गाउन जानलाई के हुन्थ्यो?
अनि त कति गाह्रो हुन्थ्यो मलाई।
पुरुषलाई त त्यतिखेरको समयमा गीत गाएर के गर्छस्, गीताङ्गे बनेर के गर्छस् भन्ने समय थियो। महिलाहरूलाई त झन् होइन, बाहिर गएर गाउन स्टेजमा प्रस्तुति दिनको लागि त त्यहाँ त विभिन्न कुराहरू थिए,
गाह्रो छ, धेरै गाह्रो थियो बेलामा। अब दिनका दिन निस्किनु पर्यो, प्र्याक्टिस चाहियो, फेरि भनौँ न त्यो बाथरुममा जानलाई, त्यहाँबाट अब जब भनौँ न सपोज मैले गाह्रोमा घर फर्केँ कसरी घर जाने, त्यस्तो कन्डिसन थियो कि। अब जस्तै टेलिफिल्म मैले खेलेको बेलामा म अफिस जान्थेँ, यति बेला एनटिभीको हाम्रो सुटिङ हुन्छ आउनु है माथिमाझी भन्नुहुन्थ्यो सरले, त्यो बेला म पुग्थेँ अनि 5 बजेतिर घर आइपुग्थेँ। पछि चाहिँ घरमा पनि थाहा पाइयो यसले चाहिँ टेलिफिल्म खेल्छ भने थाहा पाएँ, धेरै पछि थाहा पाएपछि अनि मैले त्यहाँबाट चाहिँ भनेर है भने चाहिँ म जाने गर्थेँ, अनि मेरो श्रीमानले पुऱ्याउनु जानुहुन्थ्यो मलाई।
यिनै सुख दुःखका पलहरू कुराकानी गर्दै गर्दै अब हामी अन्तिममा आइपुगेका छौँ। अब उपलब्धि चाहिँ के हासिल गऱ्यौँ होला जस्तो लाग्छ, आफ्नो जीवनलाई फर्किएर हेर्दा कस्तो लाग्छ?
फर्किएर हेर्दा सबैको माया पाएँ, जस्तै अब भन्नु अब मैले बाबु भन्छु, सबै सङ्गीतकारहरूलाई बाबु भन्छु होइन, उहाँले पनि दिजु भनेर माया गरिदिन्छ सबैले है, सबैको माया पाएँ। जुन म पहिले हिँड्दाखेरि यो लाइनमा लाग्दाखेरि जति मान्छेहरू मबाट छुट्यो त्यो सबै अहिले फेरि ओगटिरहेको छु कि मैले भन्दै, उसँग पनि कन्ट्याक्ट हुन्छ, उसँग कन्ट्याक्ट हुन्छ काममा लाग्दाखेरि, जस्तै हजुर मैले चिनेँ होइन, इन्टरभ्यू दिनु पाएँ, सबैले माया सँगालिरहेको छु कि सबैलाई। जस्तै अब एउटा कुरा भने मेरो छोरी दिशुमानन्द पनि गायनमा लागेको मान्छे होइन, अब अहिले चाहिँ फेरि नेपालमा चाहिँ उसले अहिले प्यारेन्टिङको काम गर्छ कि है, पिएचडी गर्दैछ बच्चाको विषयमा होइन, सल्लाह चाहियो भने उसँग लिन्छु कि मैले।
हुन त अब म गीत सङ्गीतमै भनेर भन्नु भइसक्यो होइन, त्यही पनि अरू केही केही गर्ने अरू सांस्कृतिक पारिवारिक अथवा भनौँ न सामाजिक कामहरू गीत सङ्गीततिर लाग्ने अरू योजनाहरू चाहिँ के छन्? अब
अरू त यही गीत गाउने हो होइन, गीत गाउने हो। अब हेरौँ अब समयले साथ दियो भने अब पहिले जस्तै स्टेज प्रोग्राम गर्थेँ त्यो पनि गर्नु सकुला कि भन्ने एउटा आस्तै छ होइन, कोही अजम्बरी भएर आएको छैनन् होइन, आज नभए भोलि नभए 10 बजेपछि कहिले होला अब होइन, त्यो हो। त्यो अनुसार गर्दाखेरि एउटा सुनन्दा माथेमा पनि रहेछ भन्ने एउटा मान्छेले सुनोस् होइन मेरो बुवाको कृतिबाट नै मैले पाएको हो नि यो त भन्दाखेरि त्यसबाट तिमीलाई रहिरहोस् भन्ने हिसाबमा चाहिँ मैले फेरि यो सुरु गरेँ कि म छोड्दिनँ त गाई गर्छु म चाहिँ
बुवा आमाको विरासतलाई थाम्न चाहन्छु
हजुर हजुर त्यही हो
एकदमै राम्रो कुरा गर्नुभयो यहाँले यहाँका जुन योजना छन् जुन सपना छन् ती सबै सपना पुरा हुन् हामी पनि कार्यक्रमको तर्फबाट कामना गर्न चाहन्छौँ
हस् धन्यवाद हजुरलाई धेरै धेरै धन्यवाद सबैलाई धन्यवाद छ
यो समय अनि यो उमेरमा पनि होइन यति धेरै दुःख गरेर पनि हाम्रो रेडियो नेपालसम्म आइदिनु भयो आफ्ना कुराहरू राखिदिनु भयो ती कुराहरू चाहिँ हाम्रा श्रोताहरूले सुन्नुहुनेछ होइन यसका लागि हामी आभारी छौँ
धन्यवाद सबैलाई धन्यवाद छ इन्टरभ्यू लिनुभयो मेरो मनका कुराहरू बहहरू होइन तितामिता कुराहरू सुनिदिनु भयो सबै श्रोताहरूलाई पनि मेरो धेरै धेरै नमस्कार धेरै धेरै धन्यवाद छ सबैलाई
अहिले सुन्नुभयो वरिष्ठ गायिका सुनन्द माथेमाका सङ्गीत साधनासँगै जीवनयात्राका कुरा सङ्गीत साधना कार्यक्रम कस्तो लागिरहेको छ हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला हवस् त आजलाई सङ्गीत साधना कार्यक्रम यति नै अर्को हप्ता अर्कै कलाकारका सङ्गीत साधनासँगै जीवनयात्राका प्रसङ्गहरू समेटेर आउने नै छु तबसम्मका लागि प्रविधि संयोजनमा रहनुहुने सुलोचना वज्रचार्यसँगै दुर्गा अधिकारी बिदा भए नमस्कार यहाँहरूका हरेक पल शुभ रहन् I'm not afraid.